नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 15 गते बिहान 7 बजे प्रसारण हुने कार्यक्रम नागरिकका सवाल बिर्तामोड एक संगमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। आजको अङ्कमा बिर्तामोड नगरपालिका वडा नम्बर 1 लगायतका विषयमा, बिर्तामोड नगर क्षेत्रका विषयमा सहकर्मी माधव विद्रोहीले बिर्तामोड नगरपालिका वडा नम्बर 1 का महिला सदस्य तथा कार्यपालिका सदस्य सामाजिक विकास समिति संयोजक यमुना आचार्यसँग कुराकानी गर्नुभएको छ र आजको अङ्कमा अहिले भइरहेका विकास निर्माणका काम लगायतका विषयमा उहाँहरू बीचको कुराकानी प्रस्तुत गर्नेछौ।
रेडियो भिजन 91.6 मेगाहर्जमा प्रत्येक महिनाको 15 गते बिहान 7 बजे सञ्चालन हुने जनताको सवाल बिर्तामोड 1 सँगको आजको अङ्कमा बिर्तामोड नगरपालिका वडा नम्बर 1 को महिला सदस्य तथा कार्यपालिका सदस्य यमुना आचार्य हुनुहुन्छ। उहाँ बिर्तामोड नगरपालिकाको सामाजिक विकास समितिको संयोजक पनि हुनुहुन्छ। यमुनाजी नमस्कार, कार्यक्रममा स्वागत छ।
हजुर नमस्कार, हजुरलाई नमस्कार छ।
बिर्तामोड नगरपालिका वडा नम्बर 1 मा चाहिँ तपाईँ हिजो पनि सदस्य हुनुहुन्थ्यो, आज पनि सदस्य हुनुहुन्छ। हिजो सञ्चालन गरेका योजनाहरू कति सफल भयो?
हामीले समग्रमा भन्नु पर्दाखेरि पहिला सञ्चालन गरेका योजनाहरू हामीले धेरै काम गरेका छौँ। हामीले ढल बनाएका छौँ, पेवस लगाएका छौँ, कालो पत्रे भनेको एकदम कम मात्रै छ, खालि पेवसमा फोकस गरेका छौँ, पेवस लगाएका छौँ, थुप्रै ठाउँमा पेवस लगाएका छौँ र लगाउन बाँकी पनि छ।
यो पेवस चाहिँ के सडकको मापदण्ड नपुगेको ठाउँमा पेवस लगाउनु भयो?
हजुर, सडकको मापदण्ड नपुगेको ठाउँमा चाहिँ पेवसै फोकस गर्ने भनेर पेवसै लगाइएको छ।
अनि त्यसले चाहिँ बाटोको पूर्ण रूपमा काम गर्छ त?
अब त्यो चाहिँ 50-60 टनसम्म थाम्छ भनेको छ। 5 वर्षसम्म केही भयो फुट्यो भने हामी निकालेर अर्को रिप्लेस गर्छौँ भन्नुभएको छ उहाँहरूले, होइन? तर त्यो अहिलेसम्म त्यस्तो केही पनि भएको छैन।
जस्तो मैले भन्न खोजेको के हो भने, त्यो पेवस लगाएको सडकबाट चाहिँ कुनै आग लाग्यो, कुनै दुर्घटना भयो भने त्यहाँबाट चाहिँ दोहोरो गाडी चल्न त गाह्रो हुन्छ होला। जस्तो एम्बुलेन्स पनि पस्नुपर्ने, दमकल पनि पस्नुपर्ने, अरू सुरक्षाका गाडीहरू पनि पस्नुपर्ने, यस्तो अवस्थामा चाहिँ हामीले पेवर्स लाउने कामलाई प्रोत्साहित गर्यो भने त त्यो फेरि सङ्कट पर्ला नि त, होइन र? भन्नुहुन्छ
होइन, यस्तो छ सर, यस्तो छ, के छ भने हामीले अहिले पहिला बनेका घर बनिसकेका छन्। अब घर बनिसकेपछि त हामीले नाली बनाउनै पर्छ, नाली बनाइसकेको ठाउँमा त हामीले पेवर्स लाउनै पर्छ। अब 12 फिट बढाउँबो, 16 फिट, 18 फिट, 20 फिटका बाटाहरू छन्, होइन? त्यसलाई चाहिँ फोकस गरेर हामीले लगाएको छ। 12 फिटमा चाहिँ लगाएको छैन, 16 फिटबाट 2-2 फिट छोडेर उहाँहरूले घरमा अलिकति राखेको करेसा बारीलाई राखेको ठाउँ पनि कभर गरेर 18 फिट 20 फिटको बाटाहरू बनाएको छ।
भनेपछि अहिले धेरै वडाको धेरै ठाउँमा चाहिँ पेवर्सै लाएर चलाउँदा छ?
हजुर, पेवर्स लागिसकेको छ, अब केही ठाउँमा बाँकी छ र गरेर गर्दै गरेर के अरे फेरि निरन्तरताको लागि पनि रहेको ठाउँ छ।
जस्तो अब गएकै वर्ष चाहिँ परेका योजनाहरू पनि यो वर्ष सबै सकिसक्यो, गएको वर्षको आर्थिक वर्षको योजना सबै सकिसक्यो?
छैन सर, छैन, सकेको छैन। तर गर्दा गर्दै भनेको पैसा बजेटले नपुगेर हामीले सुरुवात गरेका छौँ, सुरुवात गरेपछि अब बिस्तारै क्रमशः त्यसलाई समापन गर्दै लान्छौँ।
अब यसपालि नयाँ बजेट हाल्दाखेरि चाहिँ ती पुराना योजनाहरू चाहिँ के हुन्छ?
अब पहिला हामीले पुराना योजनाहरू सक्छौँ अनि प्राथमिकताको आधारमा हामीले काम गर्छौँ। पहिला पुराना योजनाहरू सकेर अनि प्राथमिकताको आधारमा काम गरेर कहाँ समस्या छ, कहाँ न बजेट नदिनु छ, त्यस्तो ठाउँहरू पहिचान गरेर चाहिँ हामी काम गर्छौँ।
यो तपाईँ कार्यपालिका सदस्य भएको नाताले भन्दाखेरि चाहिँ नगर गौरव र वडा गौरवका योजनाहरू पनि राख्नु भएको छ?
नगर गौरव र वडा गौरवको योजनाहरू पनि सञ्चालन गरेका छ
सबै वार्डहरूमा? प्राय
सबै वार्डहरूमा छ। वडा गौरवको त सबै 10 वडामा छ, नगर गौरवको पनि छ।
अच्छा, यो कस्ता कस्ता कार्यक्रमलाई चाहिँ नगर गौरवको अथवा वडा गौरवको योजनाहरू बनाउनु?
जस्तो 1 करोड सिलिङ दिएको छ भने 1 करोड 25 लाख ओडाले छुट्याएको हुन्छ, त्यो 25 लाखले चाहिँ अनि एउटा बाटो चाहिँ अलिक राम्रो खालको अलिकति लामो बाटो हेरेर आवश्यकताको अनुसारमा हेरेर त्यो पैसा लगानी गर्ने गरेका छ।
अच्छा, अब यो तपाईँ वडा नम्बर 1 भनेपछि खास गरी बिर्तामोडको हाइवे पनि टच हुने भएको हुँदाखेरि हाइवेको ट्राफिक जाम जुन खालको हुन्छ, यो खालको ट्राफिक जामलाई चाहिँ तपाईँहरूले चाहिँ क्लियर गर्ने कुरा अथवा यात्रुहरूलाई सहजीकरणको बारेमा चाहिँ नगरपालिकाभित्र केही कुराहरू उठाउनु भएको छ?
सर यो नगरपालिकामा पनि उठाएको छ, वडामा पनि उठाएको छ, ट्राफिकहरूसँग बसेर पनि हामीले छलफल पनि गराएको छ, नगरपालिकाले पनि गराएको छ। तर यो बसको जुन सञ्चालकहरू हुन्छन् नि, जस्तो ड्राइभर खलासी भाइहरू हुनुहुन्छ, हेल्पर भाइहरू हुनुहुन्छ होइन, उहाँहरूले नै अब बीचबीचमा बाटोमा रोकेर प्यासेन्जरहरू तान्ने गरेको हामीले पाइराखेका छौँ। अब यसको पनि व्यवस्थापन गर्दै जाने भनेको छ सर।
जस्तो मैले भन्न खोजेको बाटो साँगुरो भयो, ट्राफिक जाम हो होइन, त्यसको लागि चाहिँ अब के अरे आकाशी पुल बनाउने हो कि अथवा अन्डरग्राउन्ड बाटो बनाउने हो कि, यस्ता खालका चाहिँ योजनाहरूको बारेमा केही छलफल भएको छ
सर? यस्तो आकाशी पुल पहिलाको कार्यकालमै 74 बनाउने भन्ने कुराहरू पनि उठेको थियो, तर ठाउँको समस्याले गर्दाखेरि आकाशी पुल बन्न सकेन। अब जस्तो हाइवे ठेका लाग्दैछ, हाइवे बन्दैछ काँकरभिटादेखि लौकीसम्मको, अब त्यतिखेर चाहिँ बनाउन सम्भव भयो भने सम्भव होला सर यो, खास खास ठाउँमा बनाउन सकिन्छ, त्यस्तो छ सर।
यो समग्र नगरको कुरा गर्दाखेरि चाहिँ तपाईँहरूले अब कृषि क्षेत्रमा चाहिँ के कस्ता कामहरू गर्नुभयो, कृषि विकास शाखा अन्तर्गतको कामहरू केही छ?
कृषि क्षेत्रमा चाहिँ कृषकहरूलाई राहत दिनको लागि साना सिँचाई कार्यक्रम नै सम्मा जोड दिएका छौँ। साना सिँचाई कार्यक्रम अन्तर्गत हामीले धेरै बिघा जग्गामा सिँचाई पनि गरेका छौँ र के अरे गरेका छौँ बोरिङहरू, बोरिङ गाड्ने कुरामा 708 बोरिङ हामीले जन के अरे कृषकहरूलाई उपलब्ध गराएका छौँ। त्यस्तै 2421 बिघा जग्गा चाहिँ सिँचाई गरेको छ वीरताम नगरपालिकाले।
807 बोरिङबाट चाहिँ
हजुर हजुर
त्यति जमिन सिँचाई
हजुर हजुर हजुर।
अनि यो अरू विभिन्न पकेट कार्यक्रमहरू जस्तो तरकारी बारी उत्पादन
हजुर, अब व्यावसायिक तरकारी बारीमा चाहिँ अब हालसम्म चाहिँ 117-18 जनालाई चाहिँ तालिमहरू गराएर व्यावसायिक तरकारी खेतीको लागि चाहिँ प्रोत्साहन गरेको छ।
अनि उहाँहरूले चाहिँ अब सब्जी उत्पादन गरेर बजारमा बिक्री गर्नुहुन्छ?
हजुर, अब अहिले मल बिउहरूको व्यवस्था गरिरहेछ, अब त्यो प्लास्टिकहरू यताउता सबै गरेको छ, त्यसैले गर्दाखेरि उहाँहरूलाई चाहिँ कृषकहरूलाई चाहिँ जति हामीले तालिम दिउँ, जति नगरपालिकाले चाहिँ उहाँहरूलाई समेटेको छ, उहाँहरू चाहिँ अब व्यावसायिक तरकारी भन्नुहुन्छ, खेती कृषक भन्नुहुन्छ।
यो जस्तो विभिन्न खाले अब सब्जी खेती लाउँदाखेरि जस्तो अहिले करेला लाउनु पर्यो, बोडी लाउनु पर्यो, बोडी लाउँदाखेरि चाहिँ तपाईँको चाहिँ लाइले बिताउँछ, करेला ल्याउने अर्कै खालको दुनियाँ किराले चाहिँ करेला फल्दैन, फल्दा पनि पहेँलो भएर फर्छ, यस्तो गरी चाहिँ त्यसलाई सुरक्षा गर्ने चाहिँ विधिहरूको बारेमा तपाईँहरू केही गर्दै गर्नुहुन्छ कि गर्नु भएको छ?
जस्तो अब नगरपालिकाले चाहिँ बालीमा लागेको किराको लागि जैविक विषादी औषधिहरू चाहिँ वितरण गरेको छ निशुल्कमा। हजुर, निशुल्कमा
गरेको छ।
मल बिउहरू पनि मल बिउहरू पनि अलिअलि गरेको छ,
मल त दिउँ न होला,
बिउ चाहिँ मल त अहिले आएकै छैन, मलको लागि त समस्या भएको छ, बिउहरू गरेको छ।
अब यो तपाईँहरूले गरेको यो प्रोत्साहन चाहिँ किसानहरूले गम्भीर ढङ्गले बुझ्नु भएको छ, नगरपालिका दिने काममा हाम्रो लिने काममा मात्रै भन्दा
होइन, व्यावसायिक ढङ्गले अगाडि बढ्न कृषकहरू एकदमै उत्सुकतापूर्वक लाग्नु भएको छ।
अब यो वीरतामोडले चाहिँ एकखेप अलि हङ्गामा पनि गरेका थियो, यो कौशी खेती भनेर, यसो के हुँदैछ त?
हजुर, अब कौशी खेतीमा चाहिँ यसपालि 26-27 समूहलाई तालिम दिएको छ, बिउ बिजन वितरण गरेको छ, बिउ बिजन पनि। कौशी खेतीमा चाहिँ अलिकति बजार साइडमा र बजारको समूहहरू छानेर कौशी खेतीको कार्यक्रम सञ्चालन गरेको छ।
अच्छा, त्यसको नतिजा चाहिँ के आइरहेछ के बुझ्नु भएको?
अब यसो हेर्दाखेरि साथीभाइहरूको घरमा जाँदा कौशीमा तरकारीहरू फलाइरहनु भएको छ, सागसब्जीहरू फलाइरहनु भएको छ, जस्तो किरमला फल्या छ, बोडी फल्या छ, करेला फल्या छ, सानो सानो भिन्डीहरू फलेको छतमा कौशी खेती गरिरहनु भएको छ, भइरहेछ।
यो व्यवसायिक खेती गर्दाखेरि जस्तो खासै सब्जी खेती गर्ने अरू खेती गर्नेहरूलाई पनि बजारको चाहिँ अहिले ठुलो समस्या छ भन्छन्, बजारको बारेमा चाहिँ केही सोच्नु भएको छ तपाईँहरूले?
अब अहिलेसम्म हामीले कृषिमा लगानी गरिरहेका छौँ, अब बजार व्यवस्थापनको लागि पनि नगरपालिकाले सोचिरहेको छ, केन्द्रित भइरहेको छ। अब बजार व्यवस्थापन तरकारीको लागि स्टल राखेर, अब ठाउँ ठाउँमा स्टल राखेर चाहिँ तरकारी कृषकहरूले फलाएको तरकारी चाहिँ व्यवस्थापन गर्नतिर लागिरहेछ।
जस्तो यसै त स्टल त विभिन्न बाहिरबाट ल्याउने उसले पनि स्टलमा राखेर बिक्री गर्छन् होइन, नगरपालिकाकै आफ्नो भवनमा पनि भाडामा दिएर भए पनि स्टलहरू राखिने गरिएको हुन्छ, तर प्रपर यही नगरको नगरवासीले उत्पादन गरे गरेको यही नगरले प्रोत्साहित गरेको भनेर छुट्टै गरेको उहाँहरूलाई त्यहाँ कोठाबाट लिने सहुलियत प्रदान गर्ने अथवा उहाँको अरू पार्टमा सहयोग गर्ने यो गरेको योजना चाहिँ बनाउनु भएको छैन?
हजुर, यस्तो छ, जस्तो बाहिरबाट आएको तरकारी बिक्री वितरण गर्ने ठाउँ र कृषकहरूले वीरतामोड नगरपालिका भित्रका कृषकहरूले उत्पादन गरेको कम विषादी भएको तरकारी बेच्ने स्टल छुट्टा छुट्टै हुन्छ सर, छुट्टा छुट्टै बनाउने चाहिँ योजना गरेको छ यसपल्ट। र स्टल राखेर रा, जस्तो चार पाने, दुई नम्बरको चार पाने, अनि यतातिरको चाहिँ अरू आठ नौ दसको चाहिँ वीरतामोडमा गरेर चाहिँ स्टल राख्ने कुरा भएको छ। र जस्तो बुधबारे कृषि थोकभित्र पनि कृषकहरूले उत्पादन गरेको तरकारीहरू विषादी रहित तरकारी, कम विषादी हुन्छ, विषादी रहित त भन्न सकिँदैन, कम विषादी भएको तरकारी चाहिँ स्टल राखेर रा, यो कम विषादी भएको तरकारी भनेर नै फोकस गरेर बिक्री वितरण गर्ने भनेर योजना बनाएको छ यसपल्टदेखि।
जस्तो हाम्रो कतिपय कृषि समूहहरू पनि छन् नि त, समूहहरूले उत्पादन,
हजुर समूहहरू हुनुहुन्छ, समूहहरू हुनुहुन्छ, त्यही समूहहरूले उत्पादन गरेको तरकारी चाहिँ हामीले स्टल राखेर बिक्री वितरण गर्ने भनेर जोड गरिरहेछ।
जस्तो वीरतामोड नगरपालिकाले चाहिँ कृषि थोक बजारमा चाहिँ बहुतले भवन बनाउने व्यावसायिक उद्देश्यको लागि भन्ने गरी कुरा आज के हुँदैछ त्यो काम?
अहिले वीरतामोड नगरपालिकाले बुधबारे हटियाको सन्दर्भमा चाहिँ अहिले सोइल टेस्ट र डिपिआर गर्ने काम चाहिँ अब सुरु हुन्छ र वरिपरि चाहिँ त्यही टिनै लगाएर भए पनि बारा घेरा गरिसकेको छ। अब सोइल टेस्ट गरेर चाहिँ अब काम सुरु हुन्छ, सायद सोइल टेस्ट पनि भइसक नलाग्यो होला, अब काम सुरु हुन्छ यहाँको। र बिर्ता बजारको सन्दर्भमा, बिर्ता बजारमा बजार हटियाभित्र साना साना कपडा पसलहरू थिए, कति 64 कपडा पसलहरू थिए, उहाँहरूले आफैले स्कुलसँग जग्गा मागेर, मन्दिरसँग जग्गा मागेर उहाँहरूले चाहिँ सारेर त्यो भवन बनिएपछि हामीलाई दिनुपर्छ भनेर चाहिँ सहमतिमा आएर उहाँहरूले अहिले उता सारेर चाहिँ पसलहरू गर्दै हुनुहुन्छ। यता चाहिँ बिर्ता बजारमा धमाधम बनिरहेको छ, तलको काम सकेर अहिले माथि रड बुन्दै हुनुहुन्छ।
बिर्तामोडमा पनि व्यवसायिक उद्देश्यले भवन, बजारमा पनि व्यवसायिक उद्देश्यले भवन,
एकदम व्यवसायिक उद्देश्यले नै बनाएको हो त्यो पनि।
अब त्यो भवन बनिसकेपछि एउटा मार्केट हुन्छ त्यहाँ?
हजुर मार्केट हुन्छ।
अच्छा, यो कृषिकै कुरा गर्दा यो पशुपालन सम्बन्धमा चाहिँ तपाईँहरूको प्लानहरू योजनाहरू के के छन् त?
अहिले पशु पालन सम्बन्धी चाहिँ पशुपन्छी मत्स्य विकासबाट चाहिँ जस्तो मेयर प्याकेट कार्यक्रम छ, प्याकेज कार्यक्रम, बङ्गुरको पाठा साटासाट कार्यक्रम छ, बाख्राका पाठाहरू साटासाट कार्यक्रम छ, जस्तो एउटा समूहलाई 90 बाख्राका पाठा साटासाट कार्यक्रम, बङ्गुरका के भन्छ त्यसलाई पाठै भन्छ, पाठा साटासाट कार्यक्रमहरू चलिरहेको छ अहिले।
अच्छा, अब त्यो यो प्रोग्राम चाहिँ अलि अगाडिदेखि नै सञ्चालन भइरहेको होइन?
यो त हजुर पहिलो 74 कार्यक्रम र निरन्तर आइरहेको छ यो, र निरन्तरतामै छ अहिले पनि।
यसको चाहिँ प्रगति चाहिँ के हुँदैछ त, के बुझ्दै हुन्छ?
यसको प्रगति चाहिँ कस्तो छ भने हामीले 30 बाख्राका पाठा दियौँ भने उहाँहरूले चाहिँ त्यो बच्चा भइसकेपछि फेरि अर्को समूहलाई उहाँहरूले बच्चा आफूले राख्ने के अरे साटासाट गर्ने,
माउ राख्ने
बच्चा दिने हो, त्यस्तो साटासाट कार्यक्रमहरू छ, यो साटासाट गर्ने कार्यक्रम हो।
अच्छा, अब यो कृषि सम्बन्धी चाहिँ अब जस्तो अरू यहाँ त विभिन्न छ, गाईलाई खुवाउने घाँसको कुरा आउँछ, दुध बजारमा लाने कुरा आउँछ, अन्य के अरे माछा पालनकै कुरा आउँछ, के के चाहिँ काम हुँदैछ?
घाँस बिउ वितरण पनि बर्खे घाँस दिनेको बिउ वितरण गर्ने गरेको छ, अनि दुध सङ्कलन गर्ने पनि यसपालि चिस्यान र चिलिम भ्याट भन्दो रहेछ, त्यो हामीले कृषकहरूलाई उपलब्ध गरायौँ। त्यसरी नै अब जस्तो त्यो के अरे मल बनाउने, त्यो बाख्राको दाना बनाउने चाहिँ मेसिनहरू पनि वितरण गर्यौँ यसपालि।
माछा पालनमा पनि तपाईँहरूले केही गर्नुभएको छ?
माछा व्यवसायीहरूलाई पनि माछाको भुरा वितरण गर्ने कार्यक्रम छ।
तपाईँहरूले चाहिँ मरेको माछा निषेध गर्नुभएको नि, के छ त्यो?
त्यो मरेको माछा चाहिँ निषेधै गरेको छ, गरेको गरै भयो अहिले, अब लुकाएर चोरेर ल्याउँछन् त्यो आफ्नो ठाउँमा छ होइन, तर देख्ने गरी ल्याएर चाहिँ मरेको माछा चाहिँ बेच्न पाएको छैन। र हामीले चाहिँ बाहिरको माछा ल्याएर चाहिँ बिक्री वितरण भन्दा यहीँका माछा व्यवसायीहरूलाई चाहिँ प्रोत्साहन गरेर उहाँहरूकै चाहिँ प्रोडक्ट बढाउने भनिरहेको छ।
अनि त्यो चाहिँ बेला बेला हामी अनुगमन चाहिँ गर्छौँ, गर्छौँ,
अनुगमन भइरहेको छ। नगर प्रहरीहरू हुनुहुन्छ, नगर प्रहरीहरू चाहिँ 24 घन्टा घुमिरहनुहुन्छ यसैको लागि हो।
नगर प्रहरी प्रति सहित घुम्नुहुन्छ कि एक्लै?
होइन, प्रतिनिधिहरू पनि घुम्नुहुन्छ।
अब हामी माछामा चाहिँ माछा र दुधमा चाहिँ आत्मनिर्भर बनेका छौँ, के छ
माछा र दुधमा चाहिँ अब आत्मनिर्भर बन्ने
बन्ने योजना छ?
बन्ने योजना छ।
कहिलेसम्म बनिन्छ?
अब बनिन्छ होला सर। जस्तो हामीले अब रेबिजको खोप लगाइरहेका छौँ, कुकुर बन्ध्याकरण गरिरहेका छौँ, होइन, कुकुरलाई पनि बन्ध्याकरण साह्रै अब सामुदायिक कुकुरहरू धेरै भएको कारणले गर्दाखेरि सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रमहरू पनि छ यो पशु शाखामा, र यो पनि गरिरहेका छौँ।
अब तपाईँ चाहिँ सामाजिक विकास समितिको संयोजक पनि भएको नाताले त्यो क्षेत्रमा चाहिँ के काम हुँदैछ त?
सामाजिक विकास क्षेत्रमा चाहिँ जस्तो सहकारी पनि पर्दो रहेछ, सहकारी तर्फ चाहिँ हामीले महिला सहकारी हरूलाई पनि तालिमहरू गराइरहेको छ, लेखा व्यवस्थापनको तालिम गराएको छ, र समग्रमा सहकारीका वीरतावडमा दर्ता भएका सहकारीहरूलाई ल्याएर लेखा सम्बन्धी अनि तालिमहरू चाहिँ हामीले गराइरहेको छ सहकारी तर्फ भयो भने। यता महिला विकास तर्फबाट चाहिँ ज्येष्ठ नागरिकको कार्यक्रम पनि त्यसैमा पर्छ, होइन, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमहरू पनि भइरहेको छ, र यता अपाङ्गलाई पनि अपाङ्गता भएका बालबालिका अथवा नागरिकहरूलाई पनि अपाङ्ग सामग्रीहरू चाहिँ बाँडिराखेको छ।
तपाईँहरूको क्षेत्रमा त शिक्षा पनि पर्छ होइन?
शिक्षा पनि पर्छ।
शिक्षाको कुरा गर्दाखेरि शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने गरी चाहिँ केही प्लानहरू ल्याउनु भएको छ, योजनाहरू?
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने गरी चाहिँ अब अहिले हामीले त्यो ड्रेस बच्चा बच्चीलाई दिने, जुन छसम्मको विद्यार्थीहरूलाई दिने पोसाकको कुरा छ, त्यो निरन्तरतामै दिएको राखेको छ अहिले, होइन। अब नयाँ कुराहरू पनि हामी अब बसेर तय गरेर नयाँ कुरा चाहिँ ल्याउनु पर्छ भन्ने सोचिरहेको छौँ यसको विषयमा।
जस्तो अब तपाईँसँग त्यो सरकार रहन्छ कि रहँदैन मलाई थाहा छैन, किनभने तपाईँहरूको शिक्षा समिति पनि छुट्टै छ, होइन। खास गरी निजी क्षेत्रबाट सञ्चालन हुने बोर्डिङ स्कुलहरू अथवा निजी क्षेत्रका प्राइभेट स्कुलहरूले चाहिँ कतिपय चाहिँ प्रत्येक वर्ष चाहिँ नयाँ पाठ्यक्रमहरू परिवर्तन गरिरहने, व्यावसायिक उद्देश्यबाट चाहिँ विभिन्न खाले ड्रेसहरू चाहिँ दुई दुई वर्षमा चेन्ज गरिरहने, अनि यो गरेको कुराले गर्दाखेरि अभिभावकहरूलाई अलिक बढी आर्थिक व्यवहार हुने र विद्यालयले चाहिँ पाठ्यक्रमको नाममा अथवा उसको नाममा चाहिँ अलिक नाफा आर्जन गरिरहने गरेको कुरा आरोपहरू आएको छ। यस्ता कुराहरू चाहिँ तपाईँहरूले चाहिँ नगरपालिकाभित्र परिषदभित्र उठ्छ कि उठ्दैन, यसलाई कसरी चाहिँ सोच्नु भएको छ?
होइन सर, यस्तो के भयो भने शिक्षाका कुराहरू, संस्थागत स्कुलका शिक्षाका कुराहरू पनि आएका छन्। जस्तो अब ड्रेस किन्ने ठाउँ एकै ठाउँ मात्रै छ, हामी मारमा पर्यौं, होइन, त्यो अब पाठ्य पुस्तकहरू चेन्ज भएर आएको आइ गर्छ, हामी मारमा पर्यौं भन्ने कुराहरू चाहिँ आइरहेको छ, होइन, आइरहेको छ। अब तर यो शिक्षा समितिमै बसेर चाहिँ छलफल उहाँ संस्थागत स्कुलको सरहरूलाई पनि बोलाएर अनि हामी पनि बसेर चाहिँ छलफल गर्ने भनेर कुरा उठिरहेछ।
अब यो उसमा चाहिँ सामाजिक विकास भित्रै तपाईँको बाल बालिका र महिलाका समस्याहरू पनि छन्, होइन, यो विषयमा चाहिँ तपाईँहरू के गर्दै हुनुहुन्छ?
अहिले महिलालाई उद्यमशीलतामा जोडेर उद्यमी बनाउनको लागि हामीले कार्यक्रमहरू चलाइरहेको छ। जस्तो तान बुन्ने कार्यक्रम चलिरहेका छन् बिरतामोडमा, घरेलु तान बुन्ने, ढाकाका साडीहरू बुन्ने, त्यो व्यवसायिकै हुनुभएको छ साथीहरू, त्यसलाई पनि प्रोत्साहन गरेर हामीले लगिरहेका छौँ महिलाका महिलाको चाहिँ अब यस्तो महिला सम्बन्धित तालिमहरू, सचेतना कार्यक्रमहरू पनि हामीले गरिरहेका छौँ। किनभने हामीले हिंसामा परेका महिलाहरूलाई कसरी हिंसाबाट जोगिने, हामी कसरी हिंसाबाट मुक्त हुन्छौँ भनेर पनि यस्ता कार्य राखेको छ उहाँहरूलाई।
हिंसामा परेका महिलाहरूलाई हिंसाबाट चाहिँ त्यो मुक्त गराइसकेपछि उहाँहरूलाई आय आर्जनको बाटोमा आर्थिक उत्पादनसँग जोड्ने गरी काम गर्नु चाहिँ,
उत्पादनसँग जोड्ने काम चाहिँ हामीले अब सोचमा राखेका छौँ। उत्पादनसँग जोड्ने त अब गरिरहेका छौँ, जस्तो अब कृषिमा पनि पर्यो बाख्रा साटा साट, त्यो उत्पादनसँगै जोड्ने पर्यो, होइन, जस्तो अब
लक्षित समूहको हिसाबले कुरा,
लक्षित पनि पर्नु भएको छ नि त त्यहाँ पनि, लक्षित समूह पनि पर्नु भएको छ, सबै लक्षितै हो त्यहाँ। जस्तो कृषिमा पशुमा पर्ने छानेर गरेको छ, हामीले लक्षित नै पर्नु भएको छ। जस्तो अब स्वास्थ्य सम्बन्धी भन्नुहुन्छ भने अब एउटा वार्डबाट 100 जनालाई स्वास्थ्य बिमा गराएको छ निशुल्कमा, होइन, निशुल्क बिमा गरिराखेका छौँ हामीले। अब जस्तो बिमाको लागि अहिले अब बिरतामोड नगर हस्पिटल खुलेको छ, अब बिरतामोड नगर हस्पिटलमा सबै बिरतामोड 1 नम्बरदेखि 10 नम्बर वडाका के अरे जनताहरूलाई म के भन्न पनि चाहन्छु भने हाम्रो नगर हस्पिटल खुलेको छ, हामीले त्यहाँ बच्चाको डाक्टर पनि राखेको छ, त्यहाँ हरेक कुराहरू हुन्छ, एक्सरे हुन्छ, इसिजी हुन्छ, नर्मल डेलिभरी हुन्छ, होइन त्यो सबै व्यवस्थापन गरेर अहिले नगर हस्पिटल सञ्चालन गरेका छौँ। त्यहाँबाट पनि सेवा सुविधा लिन उहाँहरूलाई एकदम म आग्रह अनुरोध आग्रह गर्न चाहन्छु।
तपाईँहरू चाहिँ बाल मैत्रीयुक्त नगर बनाउने गरीको अभियानमा लाग्नु भएको छ?
हामी लागेका छौँ सर।
अनि बाल बालिकासँग समय के काम गर्दै छ?
अहिले हामीले बाल क्लबहरू गठन गर्ने कार्यक्रमहरू गरेका छौँ, होइन बाल क्लबहरू वडामा 10 वडामा बाल क्लब गठन गर्न सुरु गरिसकेको छ। बाल क्लब गठन भइसके पछाडि पहिला त हामीले तालिम गरायौँ 10 वार्डका सामुदायिक स्कूलका बच्चाहरूलाई हामीले तालिम गरायौँ। तालिम गराइसकेपछि अहिले हामी निजी स्कूलकालाई संस्थागत स्कूलका बच्चाहरूलाई गराइराखेका छौँ। अब यो बच्चाहरूको तालिम सके पछाडि बाल सञ्जाल गठनको कुरा रहन्छ, अनि बाल सञ्जाल गठन भइसकेपछि चाहिँ बाल बालिकाका कुरा र बाल अधिकारको कुराहरू चाहिँ उहाँहरूले नै जोडेर ल्याउनुहुन्छ, त्यही अनुसार हामी अगाडि बढ्नेछौँ।
अब तपाईँसँग चाहिँ तपाईँको क्षेत्र र तपाईँको वडाको जिम्मेवारी र नगरको जिम्मेवारीदेखि बाहेक महिलासँग सम्बन्धित भएर पनि एक दुईवटा कुरा राख्न मन लाग्यो, जस्तो महिला हिंसाका कुरा, घरेलु हिंसाका कुरा, होइन महिला आर्थिक सशक्तिकरणका कुरा, यी महिलाका समस्याहरूलाई मुखरित गर्ने गरी उनीहरूलाई एकदम जल्दो बल्दो ढङ्गले उठाउने र त्यसको सम्बन्धमा काम गर्ने गरीको योजनाहरू चाहिँ केही बनाउनु भएको छ, गर्नु भएको छ?
अब बनाउने योजनामा छौँ सर हामी। कस्तो भने अब महिला हिंसाका कुराहरूमा त अब अहिले महिलालाई हिंसा भएको छ, महिलालाई मात्रै हिंसा भएको छैन, पुरुष पनि हिंसामा पर्नु भएको छ। धेरै पुरुषहरूको पनि मुद्दा पहिला नगरपालिकामा आइराखेका हुन्छन्, होइन पुरुषहरू पनि हिंसामा पर्नु भएको छ। अब हिंसामा पर्ने पुरुषहरूलाई महिलाहरूलाई जोडेर चाहिँ अब त्यो कसरी हिंसा मुक्त गराउने भनेर उहाँहरूलाई चाहिँ अब एउटा अदालतसम्म पुग्न नपरोस्, हामीले नगरबाटै वडाबाटै राम्ररी उहाँहरूलाई चाहिँ बुझाएर सम्झाएर सेवा सुविधा दिएर चाहिँ ल्याएर अनि उहाँहरूलाई हिंसा मुक्त गराउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौँ।
यो महिला हिंसा चाहिँ किन हुन्छ?
महिला हिंसा भनेको चाहिँ महिला बलात्कार गरेर मात्रै महिला हिंसा हुँदैन, महिला हिंसा भनेको हामी नै पनि हिंसा गरिरहेका छौँ। जस्तो अब घरमा चाहिँ विभेद हुन्छ नि त, छोरोले केही पनि नगर्ने, छोरीले काम गर्ने, त्यो पनि त एउटा हिंसै हो नि त सर, होइन भन्नु र? हिंसै हो। अब हामीबाटै चाहिँ अब पर्याप्त रूपमा चाहिँ हामीबाटै सचेतना कार्यक्रमहरू चाहिँ सुरु गर्नुपर्छ यो विषयमा।
यो चेतनाको अभाव अथवा सचेत चेतना भएका मान्छेहरूबाट पनि हिंसा त भइरहेछ नि, होइन?
एकदम भएको छ सर, एकदम भएको छ, सचेतबाट पनि भएको छ। तर अब यो हिंसा मुक्त गर्ने भन्ने सम्बन्धमा चाहिँ अब 24 घण्टा रुँगेर बस्न पनि सकिँदैन रहेछ। जनप्रतिनिधिहरूको पनि आफ्नो आफ्नो व्यवस्था हुन्छ, आफ्नो आफ्नो काम हुन्छ, होइन?
होइन, तपाईँ भन्नुहुन्छ जनप्रतिनिधि, तपाईँहरू पनि हिंसामा पर्नु भएको छ?
हामी पनि हिंसामा परेका छौँ, हामी पनि घरमा अब सधैँ हिँड्ने, सधैँ बिहानदेखि बेलुकासम्म, त्यो पनि हिंसै हो नि त, बिहानदेखि बेलुकासम्म।
होइन, तपाईँलाई सेवाग्राहीले पनि, तपाईँका नागरिकले पनि के भन्छ, यो महिला परेन कि केही गर्न सक्दैन भन्छ कि?
त्यो त भन्छ नि सर, यो त हाम्रो पुरुष प्रधान देश हो, अनि महिलालाई चाहिँ महिला केही गर्न सक्दिन भनेर होच्याउने पनि हाम्रो पुरुषहरू नै हुनुहुन्छ नि त यहाँ।
हो, अब यो यसको कारण चाहिँ के हो?
त्यो त अब म के भन्नु सर, म जो नजवाफ भएँ यसमा, होइन अब यसमा म नजवाफ भएँ। हुन त पुरुष र महिला नै अगाडि नबढिके पनि हुँदैन, होइन? दुईजनाले गर्दा मात्रै विकास हुने हो, र नगरपालिका मा नगरका प्रतिनिधिहरूले मात्रै गरेर हुँदैन, सबै जनताहरू सचेत हुनुपर्छ र मात्रै विकास हुन्छ भन्न चाहन्छु सर म।
जस्तो तपाईँलाई मैले एउटा सानो कुरा भने, तपाईँले बोल्ने कुरा मैले बोलेको चाहिँ होइन, तर के हो भने एउटा महिला कुनै कार्यालयको प्रमुख हुँदा त्यो कार्यालय भनेको चाहिँ एउटा डिसअर्डरहरू बिस्तारै अर्डरमा आउँछन्। अहिले नै तपाईँ बिर्तामोड नगरपालिकाकै कुरा गर्दाखेरि नगर प्रमुख चाहिँ महिला भएको कारणले गर्दा त्यहाँ वातै देखिने करप्सनका कुराहरू, वातै देखिने बदमासीका कुराहरू, वातै देखिने गडबडीका कुराहरू चाहिँ कम्ती हुन्छ। अनि यी सबै कुराले गर्दाखेरि चाहिँ के बुझ्न सकिन्छ भने महिलाहरू जहाँ हुन्छन् त्यहाँ अलिकति राम्रै ढङ्गको काम हुन्छ भन्ने गरेको हुन्छ। त्यति हुँदा हुँदै पनि महिलाहरू चाहिँ किन आफ्नो क्षमता, आफ्नोले गरेको कामलाई सशक्त ढङ्गले अगाडि राख्न नसकेर हो, या के हिसाबले हो उहाँहरू आफैलाई हिंसा भएको महसुस गर्नुपर्छ?
यस्तो छ नि सर, कस्तो छ भने महिलाहरू नसक्ने होइन, महिलाहरू सक्षम हुन्छन्, महिलाहरू गर्न सक्ने हुन्छन्, गर्न सक्छौँ हामी, गर्न नसक्ने होइन। तर पनि अब केही केही कुरामा त्यस्तो हुन्छ सर, केही केही कुरामा, मैले केही केही भने मैले व्याख्या पनि गरिनँ, त्यस्तो हुन्छ सर। महिलाहरूलाई सपोर्ट त अब पुरुषहरूले नै गर्नुहुन्छ, हाम्रो वार्ड अध्यक्षहरूले पनि हुनुहुन्छ। अहिले हाम्रो बिर्तामोड नगरपालिकाकै सन्दर्भमा भनिरहँदा पनि हाम्रो जनप्रतिनिधिहरू हामी जति छौँ त्यो एक भएर कार्यपालिकालाई अगाडि बढाउँछौँ। हाम्रो कहिले विभेद मनमुटाव भएको छैन अहिलेसम्म, हामी एक भएर मिलेर नै अहिले हरेक कुराहरू गर्न सफल भइरहेको राखेका छौँ, जस्तो देवी हाटकै कुरा रह्यो, बिर्ता बजारकै कुरा रह्यो, होइन, यसमा पनि हामी सबै जनप्रतिनिधिहरू एक भएर हामी जुन जुन राजनीतिक पार्टीबाट आए पनि, जुन जुन विचार आस्थाबाट हामीले चुनाव जितेर आए पनि, तर हामीले नोमिनेसनका दिन गरेका दिनदेखि हामी जनताका मान्छे भयौँ, होइन, हामीले कहिल्यै पनि विभेद गर्नु हुँदैन भन्ने हामीले सोचेर हामी एक भएर अगाडि बढ्छौँ सर।
अब हामी अन्तिम अन्तिमतिर आइसकेका छौँ, तपाईँ कार्यपालिका सदस्य पनि, महिला सामाजिक विकास संस्थाको संयोजक पनि भएको नाताले र वडा नरेको महिला सदस्य पनि भएको नाताले चाहिँ तपाईँलाई सहानुभूति राख्ने, तपाईँकालाई मत हाल्ने र तपाईँका वडावासीहरू र तपाईँका नगरवासीहरूलाई के भन्न चाहनुहुन्छ?
जुन मतदाता सबै वृन्दावन नगरपालिका एक नम्बर वार्डका मतदाताले मलाई मतदान गर्नुभएको छ, सबैले गर्नुभएको छ, सबैले नगरी मैले जितेको छुइनँ, होइन, सबै मतदाताहरूलाई चाहिँ अप्ठ्यारो परेको बेलामा, उहाँहरूको कामको काम परेको बेलामा चाहिँ जतिखेर पनि मलाई भेट्न सक्नुहुन्छ र अवर परेको बेलामा जतिखेर पनि मलाई सम्पर्क गरेर भेटेर आफ्ना कुराहरू राखेर चाहिँ हामी तपाईँहरूको कुरालाई सम्बोधन गर्न सक्छौँ र भेट्न सक्नुहुन्छ। र म अहिले अन्यायमा परेका महिलाहरूलाई अलिकति न्यायिक समितिमा पनि जोड्न खोजेँ, अन्याय परेर बस्नुभएका महिलाहरूलाई पनि अहिले न्यायिक समिति छ, अदालतसम्म पुग्नु पर्दैन, कम्तीमा पनि न्यायिक समितिमा आएर आफ्ना कुराहरू राखेर चाहिँ तपाईँहरूले न्याय पाउनुहुन्छ भन्न चाहन्छु म सबैलाई।
हस्, यहाँले महत्वपूर्ण समय दिनुभयो, म यसको लागि रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हस् माधव सरलाई पनि मलाई बोलाएर वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य भनेर मलाई यहाँ बोलाएर दुई चार कुरा राख्ने मौका दिनुभएकोमा रेडियो भिजन लगायत माधव सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
रेडियो भिजन 91.6 MHz हरेक महिनाको 15 गते बिहान 7 बजे प्रसारण हुने कार्यक्रम जनताको सवाल वृन्दावन एकसँगको आजको अङ्कमा हामीले वृन्दावन नगरपालिका वडा नम्बर एकका महिला सदस्य तथा कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिको संयोजक यमुना आचार्यसँग कुराकानी गर्यौं। वास्तवमै वडाका समस्याहरूको बारेमा उहाँले प्रष्ट ढंगले भन्नुभएको छ। हिंसामा परेका महिलाहरू अब सामाजिक शाखामा न्यायिक समितिमा आएर आफ्नो कुराहरू गर्न सकिने कुरा उहाँले बताउनु भएको छ।
वीरतामोड नगरपालिका वडा नम्बर एकसँगको सहकार्यमा उत्पादित र प्रसारित कार्यक्रम नागरिकका समाल सवाल वीरतामोड एकसँगमा आजको अङ्कमा यहाँहरूले वीरतामोड नगरपालिका वडा नम्बर एकबाट निर्वाचित महिला सदस्य, कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक यमुना आचार्यसँगको कुराकानी सुन्नुभयो। अर्को अङ्कमा यसै गरी वीरतामोड नगरपालिका वडा नम्बर एकसँग सम्बन्धित विषयवस्तुहरूका साथ साउन महिनाको 1 गते वीरतामोड नगरपालिका वडा नम्बर एकका अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डेसँगको कुराकानीका साथ उपस्थित हुनेछौँ र हरेक महिनाको 1 गते र 15 गते बिहान 7 बजे यहाँहरूले वीरतामोड नगरपालिका वडा नम्बर एकसँगको सहकार्यमा उत्पादित कार्यक्रम जनतासँग अध्यक्ष र नागरिकका सवाल वीरतामोड एकसँग कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको अङ्कबाट कार्यक्रममा कुराकानी गर्नुहुने सहकर्मी मित्र माधव विद्रोही र वडा नम्बर एकका महिला सदस्य यमुना आचार्य सहित सम्पूर्ण टिम बिदा चाहन्छौ। नमस्कार।